तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्पेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईयूएम नेपालसँग सहकार्य गरी उत्पादन गरिएको हो।
कार्यक्रम देश परदेशबाट मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको नमस्कार। देश परदेशमा हामी काम, कमाई, सिप र रोजगारीका विषयमा सही सूचना र जानकारी दिने कोशिश गर्छौं। तर कोरोनाको कहर बढेपछि काम र कमाई प्रभावित भएका छन्। त्यसैले गत साता झैं आज पनि हामी कोरोनाको कारण अप्ठ्यारोमा परेका परदेशीका समस्या र तिनको समाधानका उपायहरू सोधी खोजी गर्छौं। कार्यक्रममा तपाईंलाई स्वागत छ।
यो कार्यक्रम हरेक मंगलबार बिहानको 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशनहरू, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
केही महिना अघि विदेशबाट कोही गाउँ फर्कदा घर परिवार मात्र होइन टोल छिमेकी नै खुशी हुन्थे। तर कोरोनाको संक्रमण शुरू भएपछि विदेशबाट कोही गाउँ पुग्दा छिमेकी तर्सन्छन्, कसै कसैले त भेदभाव पनि गर्छन्। विदेशबाट फर्कने व्यक्तिमा कोरोना संक्रमण होस् या नहोस्, उनीहरूलाई आफ्नै गाउँ, समाज र आफन्तले गरेको तिरस्कार सहनु परेको छ। कोरोनाका कारण खाड़ी, मलेसिया लगायतका देशमा समस्यामा परेका नेपाली श्रमिकलाई सरकारले उद्धार गर्ने तयारी अन्तिम चरणमा पुग्दा कोरोना संक्रमण गाउँ गाउँमा फैलन्छ भन्ने एक खालको डरले समाज त्रस्त छ। अनि आफूमाथि कस्तो व्यवहार हुने हो भन्ने चिन्ताले विदेशबाट फर्कन लागेका श्रमिकको मन पनि शान्त छैन।
आजको देश परदेश विदेशबाट उद्धार गरेर ल्याइन लागि श्रमिक र कोरोनाको संक्रमण फैलिने डरको सेरोफेरोमा केन्द्रित छ।
आज हामीसित छन्
कोरोना संक्रमण देखिन थालेकै बेला 2 महिना अघि कतारबाट घर फर्केका काभ्रेका महेश्वर नेपालको अनुभव।
त्यो घटनाले चाहिँ जिल्लामा चाहिँ एक किसिमको जिल्लाभरि नै हल्लियो छ के, लौ विदेशबाट भागेर आएका छन् रे त्यहाँ भन्ने किसिमले चाहिँ प्रचार प्रसार भयो।
चैत 4 गते बेल्जियमबाट बागलुङ फर्केपछि कोरोनाको उपचार गरी घर फर्कनु भएकी 65 वर्षीय मनकुमारी पौडेलले कोरोना जित्नु अघि र पछि गाउँघरमा भोग्न परेको व्यवहार
पहिलाको जस्तो त के हुन्छ र अब केही पनि अलिअलि विषयकै भयो भन्नु पर्यो। आफ्ना छोरा बुहारीले छोरी ज्वाइँले त माने गर्ने भएका
रे। विदेशबाट फर्कनेले गाउँ समाजमा भोग्नु परेका विभेद कम गर्न पालिका र सरकारले के गर्दैछन् त भन्ने विषयमा स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका प्रमुख कुञ्ज जोशीसँग कुराकानी गरेका छौ।
यो चाहिँ अब हामीले प्रदेश स्तर र स्थानीय तहबाट पनि सम्बन्ध काम भइरहेको छ भने हामीले स्वास्थ्य संस्थाका कर्मचारीहरू र हाम्रो स्वयंसेविकाहरू मार्फत पनि यो सम्बन्धी सन्देश र सूचनाहरू गइरहेको अवस्था चाहिँ छ।
साथमा छन् तपाईँले सोधेका प्रश्न र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेको जवाब पनि। तर यी सबै सामग्री प्रस्तुत गर्नु अघि सुनौ यो साताका मुख्य गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
तपाईंलाई कोरोनाको कारण समस्यामा परेर सरकारले कहिले उद्धार गर्ला भन्ने लागेको छ भने अब ढुक्क हुनुहोस्। सरकारले प्राथमिकतामा परेकालाई अबको 10 दिनभित्र उद्धार गर्न थाल्ने भएको छ। सरकारले सबैभन्दा पहिला आम माफी पाएका, भिसाको अवधि सकिएका, घर फिर्ती केन्द्रमा रहेका, घर फर्किन चेकआउट पाइसकेका, आफन्त गुमाएर काजक्रियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोना बाहेक अरू समस्यामा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, बिरामी परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई ल्याउने भएको छ। यस्तै पर्यटन भिसामा बिजनेस भिसामा गएर उतै रोकिएका अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी कलेज बन्द भएर फर्कन पर्ने विद्यार्थीलाई ल्याउनेछ। यसरी ल्याइएका अरूलाई काठमाडौँको होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्लामा पठाइने गरी तयारी भइरहेको छ। आउँदो आर्थिक वर्षमा पालिका स्तरमै 8,00,000 रोजगारी सृजना हुने गरी बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न पेसामा झण्डै 8,00,000 नयाँ रोजगारी सृजना हुने बताउनु भएको हो। अब स्थानीय स्तरमै रहेका वाणिज्य र विकास बैंकका शाखाबाट सहुलियतमा ऋण पाइने भएको छ। देशभरि रहेको वाणिज्य बैंकका प्रत्येक शाखाबाट कम्तीमा 10 जनालाई र विकास बैंकका शाखाबाट कम्तीमा 5 जनालाई सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गरिने भएको हो। नेपालमा जेठ महिनाभरि नै लकडाउन हुने भएको छ। अन्तर्राष्ट्रिय उडान पनि असार 13 गतेसम्मका लागि बन्द हुने भएको छ। सरकारले सीमा नाकामा पनि थप कडाई गर्ने भएको छ। सीमाबाट जथाभावी नागरिक आउँदा कोरोनाको जोखिम छ नै बढ़ेकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य जाँच गरेर मात्रै नेपाल भित्र नदिने मन्त्री परिषदको बैठकले निर्णय गरेको छ।
सुन्नुभयो हप्ताभरिका गतिविधि। अब आजको कार्यक्रमको मेलो थालौं। विदेशबाट गाउँ फर्कने मानिसले आफन्त र छरछिमेकीबाट भोग्नु परेको तीतो अनुभवबाट काभ्रेका महेश्वर नेपाल आफ्नो 5.5 वर्ष परदेश बसाई टुंग्याएर कतारबाट चैत 6 गते घर फर्कनुभयो। उहाँ परदेशबाट फर्केको केही दिनपछि कतार एयरवेज चढ़ी नेपाल आएका 2 जनामा कोरोना पुष्टि भयो। स्वदेशमै केही गर्ने योजना बनाई घर फर्केका महेश्वरलाई चिन्ने जान्ने केहीले विदेशबाट भागेर आएको भन्ने हल्ला फैलाइदिए। त्यसपछि सबै कुरा फेरियो। कोरोना परीक्षणको रिपोर्ट नआउँदासम्म महेश्वर नेपालको दैनिकी एकदमै असजिलो भयो। कार्यक्रममा अब सुनौ महेश्वरको अनुभव।
अघि पछि आउँदाखेरि चाहिँ अब भेट्ने बोल्ने मानिसहरू अघि पछि विदेशबाट आउँदाखेरि चाहिँ ओहो भाइ के लिएर आइस, चकलेट सकलेट लिएर आइनस, के छ सन्चो बिसन्चो भन्ने मानिसहरू चाहिँ यति बेला चाहिँ डराएर देखे पनि नदेखे जसै गरी र बोल्दैमा चाहिँ सर्छ है भन्ने जसरी चाहिँ अलिक पर पर खसेर हिँड्ने अनि समाजमै जान्ने केही जानेका बुझेका मान्छेहरू नै चाहिँ अलिकतिबाट चाहिँ अलिकति अर्कै किसिमको व्यवहार पाउँदा चाहिँ अलिक कस्तो कस्तो हुँदो रहेछ। अब एउटा मन चाहिँ कसरी बुझाउनु पर्ने रहेछ भने अब यतिखेरको समय नै यस्तै छ, परिस्थिति यस्तै छ, गाउँ समाज अनि हाम्रो परिवार जोगाउने जिम्मा हाम्रो पनि हो भनेर।
तपाईँले कोरोना टेस्ट गराएर तपाईँको रिपोर्ट नआउँदासम्म चाहिँ तपाईँले आफूले अनुभव गरेको अनि त्यस पछाडि त्यो बेलासम्म चाहिँ आफू कसरी बस्नुभयो, त्यो बेलामा चाहिँ अलि छरछिमेकले अथवा गाउँ टोलमा चाहिँ अलि तपाईँलाई नराम्रो लाग्ने गरी भएको व्यवहारहरू चाहिँ के थिए जुन चाहिँ पहिला आउँदा हुँदैन थियो?
त्यो छरछिमेकले भन्दा पनि अलिकति भनौँ न छरछिमेक बाट चाहिँ मैले त्यस्तो व्यवहार पाइनँ। अलिकति जाने बुझेकै मानिसहरूबाट चाहिँ सामाजिक सञ्जालमा चाहिँ भागेर आयो भन्ने टाइपका कुराहरू लेखियो होइन। अब बुझेकै मान्छेहरूले चाहिँ त्यसरी अलिकति अनगढ रूपमा प्रचार प्रसार गरिदिए अनि त्यो भइसकेपछि वडा अध्यक्षले चाहिँ मलाई फोन गर्नुभयो, भाइ यस्तो यस्तो रहेछ, के छ, कस्तो छ तिम्रो अवस्था भनेर मेरो चाहिँ एकदम जानकारी लिइराख्नु भयो। हामी 2 जना आएका थियौँ त्यतिखेर, विदेशबाट 2 जना थियौँ गाउँमा। ठिक छ दाइ, मलाई अहिलेसम्म चाहिँ ठिकै छ भने अनि ल अब केही चेकअप तिमीलाई अप्ठ्यारो पऱ्यो भने चाहिँ धुलखेल गएर चेकअप गराउने वातावरण म मिलाइदिन्छु भन्नुभयो। उहाँले धेरै सपोर्ट गर्नुभयो, उहाँले धुलखेल हस्पिटलमा फोन गरिदिनुभयो। म पनि मलाई त्यतिखेरसम्म केही पनि लक्षण पनि देखिएको थिएन। म चाहिँ अब तातो पानी पिउने र घरमा पनि अलिकति त्यही अनुसार चाहिँ दूरी कायम गरेर बसिराखेको थिएँ। जसरी अब मलाई नै अघि पछि बोल्ने मान्छेहरूले चाहिँ सामाजिक सञ्जालमा चाहिँ त्यसरी प्रचार प्रसार गरिदिनु भएछ, जबकि अब मलाई आफैलाई थाहा छैन मलाई के भइरहेको छ। तर त्यो घटनाले चाहिँ जिल्लामा चाहिँ एक किसिमको जिल्लाभरि नै हल्लिएछ के। लोल्लो गाउँ पल्लो गाउँमा पनि ल ऊ विदेशबाट भागेर आएका छन् रे त्यहाँ भन्ने किसिमले चाहिँ प्रचार प्रसार भयो।
त्यस्तो हुँदाखेरि अलिकति तपाईँको परिवारलाई पनि अप्ठ्यारो पर्यो कि परेन त्यो बेलामा? तपाईँ
परिवारहरूले पनि अलिकति अब अप्ठ्यारो भन्दा त परिहाल्छ नै, अब गाउँमा त्यस्तै अनुसारका कुराकानी भएपछि तैपनि अब बुझ्ने खालको परिवार थियो र अनि उहाँहरूले पनि बुझ्नुभयो। अनि मैले पनि अब यतिखेरको समय नै यस्तै हो, यसमा केही गर्न सकिँदैन, अब समय यस्तै हो, मान्छेको बुझाइमा फरक पर्छ भन्ने किसिमले चाहिँ बसियो। अनि त्यसपछि म धुलखेल हस्पिटलमा चाहिँ पिसिआर टेस्ट हुन थालेपछि म चाहिँ धुलखेल हस्पिटल गएँ र चेकअप गराएँ। पहिलो दिन जाँ पहिलो पटक जाँदा चाहिँ उहाँले सिन्ड्रम्सहरू सोध्नुभयो, मलाई त्यस्तो केही पनि भएको थिएन, ज्वरो सरो लिनुभयो, अब तपाईँलाई केही पनि भएको छैन, आत्तिनु पर्दैन, अब केही भयो भने भनेर केही औषधिहरू लेखिदिनु भयो। अनि जनस्वास्थ्य कार्यालय काभ्रेबाट पनि फोन गर्नुभएको थियो, त्यहाँको प्रमुखले केही भयो भने हामी तपाईँलाई सहयोग गर्न तयार छौँ, तपाईँलाई अप्ठ्यारो हुने बित्तिकै सम्पर्क गर्नुहोला भनेर भन्नुभएको थियो। अनि पछि एक हप्तापछि फेरि मेरो मनले नै मानेन, न मलाई नदेखिएको पो हो कि यो पचिन्छ भनिन्छ। अनि 15-16-17 दिन भइसकेको थिएँ म क्वारेन्टाइनतिर बसेको, अनि त्यसपछि फेरि धुलखेल हस्पिटल आएँ र पिसिआर टेस्ट गर्दाखेरि भोलिपल्ट फोन गरेर बुझेँ नेगेटिभ छ भनेर भन्नुभयो। त्यसपछि चाहिँ अनि अलिकति मान्छेहरू पनि अलि नजिकिन थाले, बोल्न थाले।
अब तपाईँले भन्नुभयो मलाई वडा अध्यक्षले पनि फोन गर्नुभयो, पालिकाबाट पनि एउटा खालको रेस्पोन्स आयो, जनस्वास्थ्य कार्यालयबाट पनि रेस्पोन्स आयो भनेर भन्नुभयो। अब अहिले सरकारले समस्यामा परेका थुप्रै नेपालीलाई ल्याउने, अबको 8-10 दिनभित्रमा ल्याउने भनेर तयारी थालिरहेको छ, उहाँहरू आउनेले पनि पक्कै गाउँमा जाँदाखेरि त्यस्तै खालको समस्याहरू भोग्नुपर्छ होला, यस्तो बेलामा यो समयमा फर्किनेहरूलाई चाहिँ पालिकाले, समुदायले अथवा जिल्लैबाट कस्तो खालको सहयोग भयो भनेदेखि चाहिँ उसले चाहिँ क्वारेन्टाइनमा पनि अलिकति स्वस्थ मनस्थितिमा बस्न सक्लान्, अनि ए मलाई लागेको छैन भन्ने खालको एउटा लागेकै भए पनि जित्न सक्छु, आफ्नो गाउँ फर्किएँ भनेर यो हेलाहोचो चाहिँ कस्तो खालको व्यवहार भएन भने चाहिँ महसुस हुँदैन होला।
जस्तो क्वारेन्टाइनमा अहिले नेपालमा क्वारेन्टाइनबाट मानिसहरू भाग्ने सम्म भागिराखेका छन्, क्वारेन्टाइनबाट भागे भनेर चाहिँ धेरै समाचारहरू आइराखेका छन्। यो चाहिँ किन भइरहेको छ भने त्यहाँ त्यो क्वारेन्टाइनमा बसेका मानिसहरूलाई गर्ने व्यवहारले गर्दा हो। जस्तो उनीहरूलाई खानपान होइन खानाको सामग्रीहरू जस्तो तातो पानीहरू पिउन भनेको छ, अनि त्यसपछि कागतीहरू यस्तो खानेकुरा उनीहरूको दैनिक रूपमा चाहिने आवश्यक चिजहरू हुन्छ नि, खानपान खानेपानीको कुराहरू सुविधाहरू, त्यसपछि खानाको समय तालिकाहरू मिलाएर अनि उहाँहरूलाई चाहिँ त्यही अनुसारको चाहिँ वातावरणमा दिएर राख्न सकियो भने चाहिँ यो समस्या हुँदैन थियो। अब सोचाइ कस्तो छ भने विदेशबाट आउने बित्तिकै अब कोरोनै आयो भन्ने सोचाइ छ, त्यो मानसिकताबाट अलिकति टाढा चाहिँ हुन सकियो भने सजिलो हुने थियो, र विदेशबाट आउने साथीहरूले पनि यो समय चाहिँ यस्तै हो है भनेर बुझिदिनुपर्छ, किनभने अब मानिसहरूलाई डर हुन्छ, अब नयाँ नौलो मानिस देख्ने बित्तिकै डराउनु पर्ने स्थिति, मान्छेबाट मान्छे डराउनु पर्ने स्थिति छ भने चाहिँ अहिलेको अवस्था त्यहाँ क्वारेन्टाइनमा बस्दाखेरि चाहिँ उनीहरूलाई चाहिने दैनिक उपभोग्य वस्तुहरू चाहिँ सहज रूपमा उपलब्ध क्वारेन्टाइनमा उपलब्ध गराउन राज्यले सक्यो भने चाहिँ उनीहरू पनि स्वस्थ मनस्थितिले चाहिँ बस्न सक्थे, उनीहरूलाई त्यस्तो मानसिक पीडाहरू त्यस्तो हुँदैन थियो भन्ने लाग्छ।
विदेशबाट फर्किएपछि कोरोनाको रिपोर्ट नेगेटिभ नआउँदासम्म गाउँ समाजले गरेको व्यवहार सुनाउँदै हुनुहुन्थ्यो कतारबाट फर्किएका काभ्रेका महेश्वर नेपाल।
महेश्वर भन्दा दुई दिन अघि मात्रै चैत 4 गते कतारको दोहा हुँदै बेल्जियमबाट घर फर्कनु भएकी बागलुङकी 65-वर्षीय मनकुमारी पौडेललाई चैत 20 गते कोरोना पोजिटिभ देखियो। पाको उमेर, दम र उच्च रक्तचापको बिरामी भए पनि 77 सालको वैशाख 5 गते कोरोना जितेर मनकुमारी घर फर्किनुभयो। कोरोना त उहाँले जित्नुभयो तर गाउँ समाजको व्यवहारले अझै पनि उहाँको मन चाहिँ दुखाइरहेकै छ। अब सुनौ मनकुमारी पौडेलको अनुभव।
पहिलाको जस्तो त के हुन्थ्यो र, अब केही पनि अलिअलि विषयकै भयो भन्नु पर्यो, आफ्ना छोरा बुहारीले छोरी ज्वाइँले त माने गर्ने भयो,
घर परिवारले त्यस्तो
घर परिवारले त अब माने गर्ने भए, आमा अब कोरोनालाई जितेर आउनुभयो, सफल हुनुभयो भन्ने भयो के अरे, अब बाहिरका जहिले कुरा नगरौँ
के भयो आमा, त्यो बाहिरका मान्छेले चाहिँ तपाईँहरूलाई कस्तो के व्यवहार गरे, कस्तो व्यवहार गरे?
ठिकै छ, बाहिरका जे अरेन्ज गरौँ न, आफू सफल भइयो
हो,
आफूले सबभन्दा आफूले अब यो रोगमा जितेर आफ्नो बल बनाएर जितेर आइयो, अब बाहिरकाले जेसुकै भनौँ जेसुकै गरौँ, अब झन् फैलियो छ रोग यही बागलुङमा नि आइसक्यो बाबु।
हो त नि, तपाईँलाई त्यहाँ घर निको भएर घर जाँदाखेरि वरपरका भेट्न गए कि गएन, आफू आमा आउनु भएछ कस्तो भयो भनेर, जस्तो अरू बेला पनि अस्पताल बसेर घर जाँदाखेरि त गाउँका मान्छे आएर यही तपाईँलाई कस्तो छ अहिले भनेर सोधी खोजी गर्थे नि, त्यो कोरोनालाई जितेर घर जाँदाखेरि चाहिँ अरू बिरामीलाई जस्तो त्यस्तो सोधी खोजी गरेन कि गरेन नि तपाईँलाई?
होइन त्यस्तो सोधी खोजी गर्नलाई त अब कोही पनि आएका छैनन्, नआएको कुरो आयो भन्न भएन होइन
हजुर।
अब त्यही अब आफन्त भन्दा छोरी ज्वाइँ आफ्ना छोरा बुहारी अब खुसी भए आए, अब आमा आउनुभयो भने छोरो लिने गस्तो छोरीहरू सैनिकहरू ल्याएर आएका छोरी ज्वाइँ छोरो भएर त बाहिरका भन्ने कुरो त्यस्तै हो
बाहिरका भन्ने चाहिँ त्यस्तै हो तर पनि नि आमा अब पहिला तपाईँ बिरामी हुँदाखेरि चार पाँचजना पाँच छ जना मात्रै मान्छे थिए कोरोना लागेको, अहिले त 1,200 नागिसक्यो होइन, अब त बिस्तारै निको भएर घर जानेहरू पनि बढ्नु भएको छ, 100 जना भन्दा बढी पुगिसक्नु भयो घर जाने होइन, यस्तो मान्छेलाई चाहिँ जसले कोरोना जितेर घर जानु भएको छ उहाँहरूलाई चाहिँ परिवारले समाजले के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
होइन अब परिवारले समाजले त राम्रो गर्नुपर्छ भने यस्तो लाउँछ अरे बाबु लाउन त होइन
हजुर,
तर अब भने दिए भने पनि यो रोग लागेको भनेपछि मान्छे तरस तरस गर्ने भन्ने हुँदो रहेछ। त मैले अहिले भने नि आफन्तले माया गर्नुहुन्छ अब बाहिर गएको कुरो छोडिदिनुहोस् भनेर, अब कोही छैन बुझ्नेले बुझेकाले यो यस्तो हो भनेर बुझेर आउने भेटघाट गर्ने तपाईँ सन्चो भएर आउनुभयो भन्ने हुन्छ अरे, अब कोही नबुझ्ने खालको मान्छेले यो आइने यस्तो मान्छे रोग लाएर ल्याएर आएकी हो यति हो भनेर अब त नभेट्ने पनि त्यो संस्कार हुन्छ त एउटै हुन्छ सबै भन्ने कुरो हुँदाखेरि अब नजिक नजिकले दिदी आउनुभयो भन्नुभएकै छ राम्रै गर्नुभएको छ अरे, अब कोही कोहीले अब यस्तो रोग लाएर आएकी भने भेटघाट नगरे पनि मैले केही दुःख मान्दिनँ, त्यो आत्मबल गराउनु पर्छ यसलाई जितेरै छोड्नु पर्छ यो जहिले रोग के हो र भन्नुपर्छ, अब तन्न खानी सरसफाई हुने भने यो रोगले केही गर्दैन बाबु।
सकारात्मक सोच राख्ने र आत्मबल बलियो बनाउने हो भने कोरोना जित्न सकिन्छ भन्ने मनकुमारीको अनुभव सबैका लागि प्रेरणादायी छ।
तर समाजले अझै कुरा बुझेको छैन, अहिले भारतबाट घर फर्कनेको संख्या बढ़िरहेको छ, अबको केही दिनपछि उद्धार गरिएका नेपाली श्रमिक देश भित्रिन थाल्नेछन्। सुनौ विदेशबाट फर्कनेहरू विभेदमा नपरून् भनेर पालिकाहरूले गरिरहेको काम र पालिकाहरूको अनुभव समेटेर तयार पारिएको रिपोर्ट।
2.5 महिना अघि विदेशबाट फर्किएका 2-4 जनामा कोरोना संक्रमण देखिने बित्तिकै गाउँघरमा विदेशबाट आएकाहरूलाई गर्ने व्यवहार फरक हुन थाल्यो। कतिपय जनप्रतिनिधिकै अगुवाईमा विदेशबाट फर्कनेको घरमा रातो झण्डा राख्ने, माइकिङ गर्ने, घर घरमा पुगेर चोर खोजे झैं खोज्ने जस्ता काम पनि भयो। यसको चौतर्फी विरोध भएपछि अहिले यस्ता क्रियाकलाप त बन्द भएको छ, तर विदेशबाट आएकाहरूलाई गरिने भेदभाव चाहिँ अन्त्य भएको छैन। अबको केही दिनपछि सरकारले विदेशमा दुःख पाएकाहरूलाई ल्याउने क्रम शुरू भएपछि यस्तो भेदभाव अझै बढ़न सक्ने डर छ। विदेशबाट फर्कनेलाई भेदभाव हुन नदिन पालिकाको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। आवश्यकता अनुसार क्वारेन्टीनको व्यवस्था गर्ने र गाउँटोलमा जनचेतना जगाउनु अहिलेको आवश्यकता हो। रूपन्देहीको तिलोतमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री,
हामीले विभिन्न संचार माध्यमबाट रेडियोहरूबाट आफ्नै चाहिँ स्रोतहरूबाट पनि हामीहरूले भनिरहेका छौँ कि उहाँहरूलाई सम्मानपूर्वक बाँच्ने, सम्मानपूर्वक बस्ने र उहाँहरूलाई कुनै पनि अप्ठ्यारो स्थिति नपरोस् भन्नको लागि हामीले जनप्रतिनिधि मार्फत, टोल विकास मार्फत, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू मार्फत, अन्य संघ संस्थाहरूलाई पनि अपिल अनुरोध गरेका छौँ र हामीले थप आउने व्यक्तिहरूलाई पनि आगामी दिनमा उहाँहरूलाई सहज व्यवस्थापन गर्ने कुरा हामीले सोचिरहेका छौँ।
विदेशबाट फर्कनेको व्यवस्थापनका लागि पालिकालाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ। भारतबाट फर्कने र अब भारत बाहेकका देशबाट आउनेका लागि पनि पालिकाले नै क्वारेन्टीनको व्यवस्थादेखि अन्य कुराको समन्वय गर्नुपर्ने हुन्छ। एक त विदेशबाट फर्कनेहरूमा उताबाट आउँदै साथमा कोरोना नभएको रिपोर्ट चाहिन्छ, अनि अर्को चाहिँ पालिका स्तरमा पनि क्वारेन्टीनमा बसेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै घरमा फर्कने हो। तर पनि विदेशबाट आएको भन्ने बित्तिकै गाउँ समुदायमा फरक व्यवहार हुन सक्छ, यसतर्फ आफूहरूले काम गरिरहेको बताउनुहुन्छ उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्का।
हामीले पहिलो उहाँहरूलाई क्वारेन्टाइनमा राख्छौँ, उहाँलाई परीक्षण गराउँछौँ, त्यसपछि अनि उहाँलाई त्यसपछि नै हामी घरको आइसोलेसनमा घरमा तपाईँ बस्नुहोस् त्यस पछाडि पनि अलिबार भनेर भन्छौँ, एउटा मनोविमर्शकर्ता सहितलाई पनि त्यहाँ राखेर र हामी त्यसमा भइसक्यो उहाँहरूलाई क्वारेन्टाइनमा बस्दा क्वारेन्टाइन बसेर फिल नहुने गरी कुनै मनोरञ्जन साधनहरू पनि टेलिभिजनहरू राखिदिन खोजेका छौँ। कमसेकम यो हाम्रो दायित्वभित्र हामी समाज र हामी सबै बच्चाहरूलाई हो भन्ने किसिमको चाहिँ फिल हुने गरी फिल गराएर पठाउने उहाँलाई घरमा बसेको र त्यहाँ बसेको केही फरक नहुने खालको चाहिँ हामी अनुमति दिन खोजिरहेका छौँ। सामाजिक चेतनामूलक कार्यक्रमहरू लगेर उहाँ चाहिँ केही होइन उहाँ चाहिँ पहिले नेगेटिभ पोजिटिभ आयो अहिले नेगेटिभ आइसक्नु भयो भन्ने खालको पनि हामी कार्यक्रमहरू हाम्रा स्वास्थ्य मार्फत हाम्रा स्वयंसेवी मार्फत हामी त्यो लिएर जानेछौँ।
विदेशमा दुःख पाएर फर्कनेहरूलाई यति बेला परिवार आफन्तसँगै छर छिमेकको समेत साथ चाहिन्छ। विदेशबाट काठमाडौँ हुँदै गाउँसम्म पुग्दा धेरै पटक उनीहरूको स्वास्थ्य परीक्षण भएको हुन्छ। तर पनि गाउँ समाजमा हुने विभिन्न खाले विभेदले विदेशबाट फर्कनेलाई असहज हुन सक्छ। त्यसैले समाजमा सहज रूपमा पुनर्स्थापना हुनका लागि जनप्रतिनिधि आफैले पनि सहयोग गर्ने बताउनुहुन्छ फेरि रूपन्देहीको तिलोतमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री।
हाम्रो स्वास्थ्य कर्मीहरू पनि उहाँ जाँदाखेरि सम्बन्धित घर परिवारमा गएर त्यो घर परिवार वरिपरिका अन्य समुदायहरूलाई पनि यो विषयमा जानकारी गराउनुहुन्छ। उहाँहरूसँगको सामिप्यता के कुनै बात व्यक्तिहरू नजिक जाँदाखेरि के कसो होला भन्ने किसिमको त्यस्तो किसिमको नै अनुभूति हुन सक्छ। ती अनुभूतिलाई न्यूनीकरण गर्नको लागि स्वास्थ्य कर्मी साथीहरू नै सम्बन्धित व्यक्तिसँग घर परिवारमा जाने उहाँसँग कुराकानी गर्ने र उहाँहरूलाई चाहिँ यो विषयमा जानकारी गराउने गर्दाखेरि हिजो राना जुन किसिमको आशंकाहरू विभिन्न तरिकाबाट गरिन्थ्यो त्यो आशंकालाई हामी न्यूनीकरण गरेका छौँ।
सुन्नुभयो, विदेशबाट फर्कनेलाई समुदायले गर्ने विभेद कम गर्न पालिकाले गरिरहेका काम र अनुभव समेटिएको रिपोर्ट। विदेशबाट फर्कनेको आत्मसम्मानमा चोट पुग्ने खालको व्यवहार नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अनुरोध पनि गरिसक्नु भएको छ। साथै सरकारले यस्तो विभेद कम गर्न के गरिरहेको छ त भन्ने जानकारी सहित एकैछिनमा आउनेछौ। तपाईँको गाउँठाउँमा कोही विदेशबाट फर्कनु भएको छ भने विभेद नगरौ, बरू व्यक्तिगत सुरक्षाका उपाय अप्नाउन सचेत गराउँ।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। कोरोना विशेष देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। उज्यालोका अरू कार्यक्रम झैं देश परदेश भाइबरमा उपलब्ध छ।
कार्यक्रम देश परदेशमा अहिलेसम्म सुन्नुभयो कोरोना संक्रमण देखिन थालेका बेला देश फर्किएका काभ्रेका महेश्वर नेपालको भोगाई, कोरोना जितेर घर फर्के पनि गाउँलेका वचनले थाकेकी बागलुङकी 65 वर्षीय मनकुमारी पौडेलको अनुभव, अनि कोरोना संक्रमितमाथि हुने विभेद कम गर्न भइरहेको प्रयासबारे केही पालिकाको अनुभव समेटिएको रिपोर्ट।
कार्यक्रममा अब कुरा गरौं कोरोना संक्रमितलाई समुदायमा हुने विभेद कम गर्न सरकारले गरिरहेको कामको। रोजगारीका लागि भारत गएकाहरू धमाधम घर फर्कँदैछन्। अन्तर्राष्ट्रिय उडान बन्द भए पनि केही दिनपछि समस्यामा परेकालाई सरकारले उद्धार गरी घर ल्याउँदैछ। त्यसैले अब विदेशबाट गाउँ फर्कनेहरू पनि बढ्नेछन्। दुःखमा परेर यसरी फर्कनेहरूलाई परिवार र समुदायको साथ चाहिन्छ।
कोरोना कसैले पनि जानेर ल्याउने रोग होइन, तर विदेशबाट आउनेले कोरोना ल्याउँछन् भन्ने जस्तो तर्कहीन सोचाइका कारण धेरैले विभेद सहनु परेको छ। यस्ता विभेद कम गर्न सरकारले चाहिँ के गरिरहेको छ त? स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका प्रमुख कुञ्ज जोशीसितको कुराकानी अबको पालोमा।
अब हामीले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले हालको COVID-19 विश्वव्यापी महामारीको सन्दर्भमा यो महामारीबाट बच्ने र यसको रोकथाम गर्ने र लकडाउन क्वारेन्टाइन आइसोलेसनको बारेमा चाहिँ पूर्ण सूचना र सन्देशहरू चाहिँ हामीले विभिन्न मास मिडिया, अनलाइन मिडिया अनि एसएमएस, टेलिफोन, मोबाइलबाट एकदम व्यापक रूपमा प्रचार प्रसार भइरहेको अवस्था छ। तर अहिलेको सन्दर्भमा विगत केही दुई हप्तादेखि यता दिनदिनै कोभिड 19 केस बढिरहेको सन्दर्भमा भारतीय नाकाहरूबाट नेपाल छिर्नेहरूमा चाहिँ कोरोनाको संक्रमण हुन सक्ने भन्ने एउटा आशंकाले कारणले गर्दाखेरि समाजमा चाहिँ उनीहरूप्रति चाहिँ अलिकति भेदभाव भएको भन्ने कुरा आइरहेको छ। यसतर्फ चाहिँ हामीले उहाँ यो भेदभाव गर्नुपर्ने कुनै आवश्यकता छैन। यो भनेको कोभिड 19 जो कोही व्यक्तिलाई पनि छुन हुन सक्छ, तर उनीहरूको परीक्षण बिना कोभिड 19 पुष्टि नभएसम्म उनीहरूले भेदभाव गर्नुपर्ने छैन। पुष्टि भएको अवस्थामा नेपाल सरकारले बनाएको मापदण्ड अनुसारको क्वारेन्टाइनमा छुट्टै राखेर आराम गर्ने, उपचार गर्ने, सेवा र सुविधा लिने दिन पाइन्छ। यसमा कुनै भेदभाव गर्नु हुँदैन र गर्नु पर्दैन भन्ने बारेमा चाहिँ हामीले विभिन्न एफएम रेडियोहरूबाट टेलिभिजनहरूबाट पनि सन्देशहरू चाहिँ गइरहेकै अवस्था छ। संक्रमित व्यक्तिबाट तुरन्तै सरिहाल्ने भन्ने कुरा चाहिँ होइन, तर अब हामीले व्यक्तिले आफ्नो व्यक्तिगत सुरक्षाका कवचहरू उपायहरू साबुन पानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी भौतिक दूरी कायम गर्ने गरिएको अवस्थामा चाहिँ यो कोरोना भाइरस अथवा कोभिड भाइरस सरिहाल्ने अवस्थामा चाहिँ हुँदैन। त्यो उपायहरू गरिएमा चाहिँ सर्ने सम्भावना पनि हुँदैन र जो कोही संक्रमित व्यक्तिमा भेदभाव गर्नुपर्ने अवस्था पनि छैन, गर्नुपर्ने हुँदैन, गर्नु भनेको अमानवीय कार्य हो।
सरकारले विदेशमा अलपत्र परेकाहरूलाई पनि अब उद्धार गर्ने अबको केही दिनमा भनेर घोषणा गरिसकेको छ, भारतबाट आउनेहरू पनि बढ़िराख्नु भएको छ, अहिले जुन एउटा जनचेतनामूलक कार्यक्रमहरू गरिराख्नु भएको छ यसलाई थप बढ़ाउने अथवा यो भेदभाव नगरौं भनेर समाजमा चाहिँ एउटा चेतना फैलाउनका लागि थप केही कार्यक्रमहरू गर्ने योजना चाहिँ छ कि छैन?
यो जुन भेदभाव नगर्ने र नगराउने सन्दर्भमा हामीले देशभरकै करिब करिब 120 भन्दा बढी एफएमहरूबाट यो भेदभाव नगर्ने भन्ने विषयमा नै केन्द्रित भएर एफएम सन्देशहरू देशभरमै गइरहेको छ। यसका साथै अब हामी आजकै दिनबाट रेडियो नेपालबाट पनि यी सन्देशहरू प्रसारण हुँदैछ र यसको लागि चाहिँ हाम्रा विभिन्न स्टेक होल्डर पार्टनरहरूले आफ्नो प्रोजेक्ट डिस्ट्रिक्टमा आफ्नो फ्रन्टलाइन वर्करहरूबाट यो सम्बन्धी सन्देश व्यापक रूपमा प्रचार प्रसार भइरहेको छ। साथै हजुरको यो कोरोना क्याप्सुलबाट पनि यो सम्बन्धी सन्देश चाहिँ जान्छ नै होला। साथै हाम्रो नेपाल टेलिभिजनको यो कोरोना केयर भन्ने बेलुका 8 समाचारको बीचमा आउने प्रोग्रामबाट पनि यसबाट हामी प्रोग्रामबाट पनि यो सन्देश पठाउने, सूचना पठाउने, यसमा विज्ञ व्यक्तिहरूबाट चाहिँ जानकारी दिने काम चाहिँ हामी गर्दैछौँ र अझ यो क्रमलाई चाहिँ बढाउँदै लाने चाहिँ हाम्रो विचार छ।
अब यति हुँदा हुँदै पनि कतिपयले अब यो जानकारी थाहा नपाएर अथवा नबुझेर भनौँ अब सरिपो हाल्ने हो कि भन्ने एक खालको डरले जसले पनि यस्तो खालको व्यवहार समुदायमा भइरहेको छ उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
अब यसको लागि अब हामी स्थानीय स्तरमा हाम्रो भएका स्वास्थ्य संस्थाहरू जुन गाउँपालिका र नगरपालिकाभित्र पर्दछ त्यहाँका हाम्रो स्वास्थ्य कर्मी साथीहरू र त्यस्तै स्थानीय स्तरमा वडा स्तरमा रहेका महिला स्वयंसेविकाहरू र स्थानीय निर्वाचित जनप्रतिनिधिहरूले पनि यो छुवाछुत र भेदभाव गर्नु हुँदैन, उनीहरूमा भेदभाव गर्नुपर्ने कुनै कारणै छैन भन्ने बारेमा चाहिँ अब हामीले उहाँहरूलाई अभिप्रेरणा गर्ने, परामर्श गर्ने अथवा सन्देश फैलाउने काम चाहिँ हामीले सुरुवात गरिसकेका छौँ। यो चाहिँ अब हामीले प्रदेश स्तर र स्थानीय तहबाट पनि यस सम्बन्ध काम भइरहेको छ भने हामीले स्वास्थ्य संस्थाका कर्मचारीहरू र हाम्रो स्वयंसेविकाहरू मार्फत पनि यो सम्बन्धी सन्देश र सूचनाहरू गइरहेको अवस्था चाहिँ छ। अन्तिममा भन्नु पर्यो भने मेरो एउटै मात्र सन्देश रहन्छ कि कोभिड 19 संक्रमण जो कोहीलाई हुन सक्छ, तर संक्रमण हुने बित्तिकै संक्रमित व्यक्तिबाट अरू व्यक्तिमा सरिहाल्छ भन्ने कुरा चाहिँ यथार्थ होइन। तर नसरोस् भन्नका लागि चाहिँ व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउनु पर्छ, जुन उपायहरूको बारेमा नेपालभरै सबैजना थाहा पाइसकेको अवस्था छ। त्यसैले यो सुरक्षाका उपाय अपनाउने र शङ्कास्पद भन्दा पनि संक्रमित हुन सक्ने ठाउँबाट आएको व्यक्तिहरूको लागि उनीहरू आफैले पनि सुरक्षाका उपाय अपनाउने र उहाँहरूलाई चाहिँ मापदण्ड अनुसारको क्वारेन्टाइनमा त्यो नेपाल सरकारले बनाएको होस् या स्थानीय तहले बनाएको होस् या घरैभित्र पनि उनीहरूलाई चाहिँ क्वारेन्टाइनको मापदण्डभित्र राखिएर उहाँहरूलाई आराम गराउने र लक्षण अनुसार उपचार गरायो भने धेरै कोभिड 19 सर्ने सम्भावना हुँदै हुँदैन। त्यसैले अहिले हामी भयभीत हुनुपर्ने, अब त्रसित हुनुपर्ने कारण केही छैन। विभिन्न नाकाबाट नेपालभित्र प्रवेश गर्ने हाम्रा नेपाल दाजुभाइले पनि आफ्नो सुरक्षाको उपाय गर्नु पर्यो र नेपाली
रहेकाले सुरक्षाको उपाय गर्नु पर्यो र यिनीहरू एक आपस बिचमा त्यहाँ कुनै पनि किसिमको भेटघाट र छुवाछुत गर्नुपर्ने आवश्यकता छैन। सुरक्षाको उपाय अप्नाउनु नै अहिलेको प्रमुख आवश्यकता हो। यो आवश्यकता सबैले पालना गर्यो भने चाहिँ कोविड-19 हामी मुक्त हुन्छौँ भन्ने मेरो विचार रहेको छ।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका प्रमुख कुञ्ज जोशी। कार्यक्रममा अब तपाईँले सोधेका प्रश्नमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेको जवाब।
सबैभन्दा पहिले म साउदीबाट बसन्त ओलीले सोध्नु भएको प्रश्न राख्छु। उहाँले सोध्नु भएको छ, साउदीको दमाममा रहेको घर फिर्ती क्याम्पमा बसेको 5 महिना भयो। मार्च 10 तारीकमा मेरो टिकट थियो तर दुवै ट्रान्जिट भएकाले उडान चाहिँ रद्द भयो। यहाँ हामी कम्तीमा 70 जनाको हाराहारीमा छौं। सरकारले उद्धार गर्ने लिस्टमा हामी पर्छौ कि पर्दैनौ? हामी साह्रै समस्यामा छौं। सरकारले हामीलाई उद्धार गर्छ कि गर्दैन होला भनेर सोध्नु भएको छ।
उहाँको प्रश्नको सन्दर्भमा सरकारले अब उद्धार गर्ने भनेर निर्णय गरिसकेको छ। विभिन्न अवस्थामा रहनुभएका नागरिकहरू मध्ये चाहिँ प्राथमिकीकरण गरेर ल्याउने भन्ने खालको निर्णय छ। तसर्थ अब उहाँहरूको अवस्था अब क्याम्पमा घर फिर्ती क्याम्पमा बसेको भनेपछि ल्याउनुपर्ने अवस्था के भन्ने सामान्यतया बुझियो। अब यो विषयमा चाहिँ उहाँहरूले सर्वप्रथम सम्बन्धित दूतावासमा आफ्नो सम्पर्क फोन नम्बरहरू सहित जानकारीहरू गराउनु पर्यो र प्राथमिकताको आधारमा ल्याइन्छ होइन। त्यसकारण यो सरकारले प्राथमिकीकरण गरेर ल्याउँछ, घर आउन पाउनुहुन्छ, आत्तिनु परेन। उहाँले 70 जना छौँ भनेर भन्नुभएको छ। उहाँले सबैजनाले आफ्नो विवरणहरू अब कहिले जानुभएको हो र उहाँहरू नेपाल आएर कहाँ बस्ने हो, उहाँहरूको प्रदेश जिल्ला र स्थानीय तहको पूर्ण विवरणहरू दिनुहुन हामी अनुरोध गर्छौँ। तदनुरूप अब कार्यतालिकाहरू फ्लाइटको उडानहरूको कार्यतालिका दूतावासहरूले तय गर्छ।
अब अर्को प्रश्न चाहिँ कतारबाट छ। कतारबाट गौरव साईको जिज्ञासा छ, हामी काम र कमाई नभएर बिचल्लीमा परेकालाई सरकारले नेपाल लैजाँदा पैसा तिर्न पर्छ कि पर्दैन? क्वारेन्टिनमा बस्दा पनि पैसा तिर्नु पर्छ भन्ने हल्ला छ। मसित र म मेरा केही साथीहरूसँग एक सुको पनि छैन, हामीले के गर्ने होला भन्ने उहाँको जिज्ञासा छ।
अब उहाँले कति अवधि भयो त्यहाँ जानुभएको भन्ने भन्नुभएको रहेछ
होइन।
अब कति लामो अवधि भयो जानुभएको भन्ने कुराले पनि निर्धारण गर्छ उहाँको आमदानी भएको छ कि छैन भनेर यथार्थपरक ढङ्गले हेर्नु पर्यो। दोस्रो कुरा, उहाँहरूलाई फर्किनको लागि चाहिँ सामान्यतया सम्बन्धित रोजगारदाताले नै फिर्ती टिकटको रकमहरू दिने हाम्रो सम्झौतामा व्यवस्था भएको हुन्छ। तदन्त रोजगारदाताले नै बिहोर्ने भयो, अन्यथा अब उहाँहरूले सम्बन्धित व्यक्तिले नै उडान खर्च, हवाई उडान खर्च र नेपाल आइसकेपछिको क्वारेन्टाइनमा जाँदा आउँदा जाने खर्चहरू, घरसम्म जाने खर्चहरू चाहिँ सम्बन्धित व्यक्तिले नै बेहोर्नु पर्ने भन्ने निर्णय भएको छ। उहाँको अर्को प्रश्न चाहिँ यो क्वारेन्टाइन सम्बन्धी पनि छ। अब यहाँ नेपालमा आइसकेपछि पहिले हामीले चाहिँ होल्डिङ सेन्टरमा बस्नुपर्ने हुन्छ। त्यहाँ स्वास्थ्य परीक्षण गरेर तत्पश्चात चाहिँ सरकारले नै व्यवस्था गरेको हाम्रो नेपाली सेनाको संयोजनमा व्यवस्था गरेको गाडीमा उहाँहरू क्वारेन्टाइनमा जानुपर्ने हुन्छ। क्वारेन्टाइनको लागि चाहिँ दुईवटा व्यवस्था छ। हाम्रो स्थानीय तहले उहाँहरू बस्ने घर नजिकैको स्थानीय तह अथवा घर भएको स्थानीय तह कहाँ बस्ने भन्नु उहाँले छनौट गर्नुहुन्छ। त्यो स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्न सक्नुहुन्छ। सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्दाखेरि कुनै पनि किसिमको खर्च लाग्दैन, खानपिन पनि सरकारले नै व्यवस्था गर्छ। अर्को विकल्प, उहाँहरूले होटल क्वारेन्टाइनमा बस्छु भन्नुभयो भने होटल क्वारेन्टाइन सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा बस्न सक्नुहुन्छ। होटल क्वारेन्टाइनमा बस्दाखेरि चाहिँ सोको खर्च सम्बन्धित व्यक्तिले आफ्नै बेहोर्नुपर्छ। मैले फेरि निवेदन गरौँ, एयरपोर्टमा अथवा उता विदेशबाट नेपाल आउँदासम्मको यातायात खर्च सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्ने भन्ने व्यवस्था छ। अहिलेलाई भर्खरै जानुभएको जो 2-3 महिना पनि भएको थिएन विदेश जानुभएको, अब त्यस्तो विशेष परिस्थितिको अवस्थालाई विशेष रूपमा हेर्नुपर्ने हुन्छ।
अब चाहिँ विकास गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सम्बन्धित रहेर प्रश्न सोध्नु भएको छ। उहाँको प्रश्न छ, योपालि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई फरक ढंगले लाने भनेको सुनियो, पोहोर जस्तै झार गोड्ने काम हो कि या फरक ढंगको काम हुँदा कस्तो कस्तो काम ककसले पाउँछन् होला भन्ने उहाँको जिज्ञासा छ।
अब सरकारले अहिले रोजगारी दिने कुरालाई प्राथमिकतापूर्वक आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरेको छ। अब यो कार्यक्रमको कारण हामी प्रभावकारी गर्छौँ, प्रभावकारी रूपमा गर्छौँ। अब हामीले नकारात्मक तरिकाले हेर्ने होइन कि बेरोजगार मान्छेलाई रोजगारी चाहियो, अब यसलाई चाहिँ झार गोडेको भन्ने जस्तो चाहिँ यो अनर्गल प्रचार मात्र नगरिदिनु हामी अनुरोध गर्छौँ। प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य भनेको बेरोजगारहरूमध्ये विभिन्न प्रकारका बेरोजगारहरू हुनुहुन्छ, तीमध्ये जसलाई 3 महिना आफ्नो आमदानीले आफ्नो श्री सम्पत्तिले खाना लाउन नपुग्ने अति विपन्न परिवारलाई पहिलो प्राथमिकता दिएर प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी प्रदान हुन्छ, न्यूनतम 100 दिनको रोजगारी प्रदान हुन्छ, एक परिवारका लागि एकजनालाई रोजगारी प्रदान हुन्छ, अर्थात् गरिबीको रेखा मुनि रहेको वर्गलाई कम्तीमा 2 लाखजनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी प्रदान गरिनेछ 100 दिनको। यो चाहिँ अब स्थानीय तहले आफ्नो गाउँसभा वा नगरसभाले छनौट गरेका सामुदायिक पूर्वाधारका आयोजनाहरूमा वा अन्य किसिमका आयोजनाहरूमा चाहिँ हामीले विकास निर्माणका काममा लगाएर रोजगारीहरू प्रदान गर्छौँ।
कोरोनाका कारण परेका समस्या र आफ्ना बनाई सहित यस कार्यक्रममा तपाईं पनि सहभागी हुन सक्नुहुन्छ। आफ्नो समस्या, प्रश्न र भनाई हामीलाई deshdesh@unn.com.np मार्फत इमेल पठाउन सकिन्छ। इमेल मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट पनि पठाउन सकिन्छ। विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सक्नुहुन्छ। मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि एक स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। मेसेज हामी कहाँ आइपुग्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छान्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको बगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि विदा हुन्छौं। नमस्कार।